नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी शारदा शर्माको उपन्यास तापको वाचन लिएर आइपुगेका छौं। ताप विक्रम सम्वत 2069 लागि पद्मश्री साहित्य सम्मान प्राप्त पुस्तक हो। शारदा शर्माको उपन्यास तापको गएको श्रृंखला तपाईँले पाँचौं श्रृंखला सुन्नुभयो। पाँचौं श्रृंखलासम्म पुग्दा यसभित्रकी नायिकालाई आर्मीले समातेको थियो र आर्मीले केही दुर्व्यवहार गरेर उनलाई छोडिदिएको छ। त्यसपछि के भयो अगाडि आज सुन्छौं शारदा शर्माको उपन्यास तापको छैठौं श्रृंखला पृष्ठ 115। मेरो नाम मुक्ति हो, पूरा नाम मुक्तिनाथ ताल। आश्रममा मलाई स्वामी मुक्तिनाथ भनेर बोलाउँछन्। भैरवगणले शिवपुरीको जंगलमा बलिदिन पर्सिसकेपछि पनि कुन भाग्यले हो म भाग्न सकेको थिएँ। लुकेर चितवन घरमा पुग्दा आमा मरिसकेको थाहा पाएँ। मसँगै माओवादी बनेकी बहिनीको कुनै पत्तो थिएन। तीव्र निराशाबीच एक सन्यासीसँग भेट भयो। उनैको साथ लागेर पोखरा आएको छु। यतिखेर रामघाटस्थित एउटा आश्रममा छु। आश्रममा बेलुकाको सत्सङ ध्यान भइरहेछ। ध्यान भवनमा हामी सन्यासीहरू मस्त नाचिरहेछौं। गुरुको सम्मोहक तस्विर अघिल्तिर बालेको चन्दन धूपको मधुर बासना मलाई निकै मन परिरहेको छ। एकछिन अघिसम्म ध्यानमा बस्दा रातको सन्नाटामा एकनाश सुन्निरहेको सेती नदीको गम्भीर ध्वनि यतिखेर भजनको संगीतमा पूरै विलुप्त भएको छ। सोचिरहेको छु त्यो विशाल नदीको गुरुगम्भीर प्रवाह र त्यसले निकालेको ध्वनि समाप्त नै भएको त कहाँ हो र? त्यो त्यहीँ छँदैछ जहाँ अघि थियो, मात्र मेरो सुन्ने र अनुभव गर्ने तन्तुमाथि। यतिखेर त्यसभन्दा पनि चर्को ध्वनि व्याप्त भएको छ। संसारमा दृश्य र अदृश्य, श्रव्य र अश्रव्य, तातो र चिसो भन्ने जस्ता कुरा हाम्रा इन्द्रियको क्षमता र सीमाकै आधारमा हामी निश्चय गर्छौं। तर सत्य त्यति मात्रै कहाँ हुने गर्छ र? गुरुको तस्विरमा बलेको बाहेक ध्यान भवनभित्रकाहरू सबै बत्तीहरू निभाइएका छन्। लागिरहेछ हामी अन्धकार हौं र गुरु प्रकाश हुनुहुन्छ। हामीलाई निरन्तर निरीक्षण गरिरहनु भएको छ। मायावी बनेको छ कोठा। घरिघरि अनुभव गरिरहेछु तीव्र गतिको भजनको संगीतमा मान्छे होइन, सेता गाउनहरू नृत्यमग्न छन्, फनफनी घुमिरहेछन्। मेरो मन एकाग्र चाहिँ हुन सकिरहेको छैन। किन हो? एउटी नयाँ केटीको उपस्थितिले मेरो ध्यान निरन्तर तानिरहेछ। कालो रङ, अग्लो छरितो शरीर, कम्बरसम्म आउने चुल्ठी बनाएको लामो कैलो कपाल, नाकमा लगाएको चाँदीको नत्थी, ऊ निकै हिस्से फरेकी छ। याद गरिरहेथे सबैजना पलेटी कसेर आँखा चिम्लेर ध्यान गरिरहँदा ऊ चुप लागेर बसी, तर आँखा चाहिँ डराए चाहिँ हेरिरहेकी थिए। करि यता करि उता, ऊ कीर्तनमा नाच्न पनि उठी न उठिन। नाचिरहेकाहरूलाई कुनामा बसेर चुपचाप बडो विस्मयले हेरिरही। धेरै बेरसम्म सोचिरहे, धेरै नै परिचित हो यो अनुहार, निकै बल गर्दा पनि कहाँ देखे भन्ने चाहिँ सम्झन सकिरहेको छैन। आश्रममा 7 दिने ध्यान शिविर आजदेखि सुरु भएको छ। यतिखेर हामी सबै डाइनिङ हलमा छौँ। यो भवन निर्माणकै क्रममा छ। गुरुहरूले खाइसकेपछि थालहरू बटुलेर ल्याउँदै त्यो नयाँ केटी धारामा माझिरहेकी थिए। हातमा खानेकुराको प्लेट बोकी बोकी म त्यतै गएँ। उसले पुलुक्क हेरी मलाई, को हौ तिमी? झस्के चाहिँ गरी डराएका आँखाले मलाई एकपल्ट फेरि हेरी र आँखा निहुराई, बोलिन। देखेँ उसका परेला निकै बाक्ला र घुम्रिएका छन्। सुन्तले रङको गाउन र त्यस्तै रङको टोपीमा ऊ अझ राम्री देखिएकी थिए। उसले चुपचाप भाँडा माझिरहेको मैले हेरिरहेँ। उसका औँला बडो सफाइसँग चलिरहेथे। हिजो अस्तिदेखि नै उसले कुच्चो लगाएको, बारी खनेको, तरकारी रोपेको देख्दा पनि मलाई लागेको थियो यस्ता काम गर्न ऊ निकै सिपालु छे। फेरि सोधे, पहिला त तिमी यहाँ थिइनौ, कहिले आयौ? ऊ आत्तेजै देखी, बोलिन। पानी पनि नतर्काइकन माझेका भाँडाको चाङ उठाएर हत्तपत्त चुलोतिर पसी। छक्क परे म, कान नसुन्ने हो कि? नम्रता माताले हेरिरहनु भएको रहेछ। मधुरो स्वरमा भन्नुभयो, खै कसैसँग बोल्दिनँ यो केटी, रुबेल हो नाम, चौधरीकी छोरी हो रे, बर्दियाकी। काम राम्रोसँग गर्छ भनेर मदन स्वामीले घर जाँदा ल्याउनु भएको, उहाँकै घरमा थिए रे। ध्यानमा लागेपछि अलि फेरिन्छ कि भन्नुहुन्थ्यो। बिचरी गरिब परिवारकी केटी हो रे, दसमा पढ्थे रे, माओवादीले बाबुलाई टुक्रा टुक्रा पारेर गिँडेर हिँडेछन्, त्यही चोटले यस्तै भएकी हो रे सुनेर मेरो मुटुको धड्कन बढेको थियो। रुबेलको बाबुको नाम सुन्दर चौधरी थियो। उसलाई माओवादीले सुराकी भनेर शङ्का गरे, तर ऊ सुराकी थिएन, इमान्दार सोझो मान्छे थियो बिचरा। मैले सास रोकेर सुनिरहेँ मदन स्वामीका कुरा। अरूको खेती कमाएर खाने गरिब परिवारका थिए उनीहरू, हाम्रो जमिन पनि कमाउँथे। जेठो छोरो साई सेनामा थियो, उसलाई जागिर छोडाएर माओवादी सेनामा ल्याउन निकै दबाब दिएका थिए लडाकुहरूले। सुन्दरले मानेको थिएन, ऊ भन्थ्यो मेरो छोरो साई सेनामा भएर हजुरहरूलाई केही खराब हुँदैन, ऊ आफ्नो ठाउँमा, हजुरहरू आफ्नो ठाउँमा, केही शङ्का नगरे हुन्छ हजुर, म छँदैछु यहाँ। माओवादी बन्नुभन्दा सैनिक हुँदा छोरो बढी सुरक्षित हुन्छ भन्ने सुन्दरले सोचेको थियो। लडाकुले सुन्दरलाई छोरालाई सेनाको सुराकी गर्न लगाउन पनि निकै दबाब दिएका थिए। बिचरो सुन्दर अनाहकमा मारियो, उता उसको छोरो पनि बाँचेन। ऊ प्युठान ब्यारेकमा खटिएको थियो, गस्ती गर्न जाँदा माओवादीले थापेको एम्बुसमा परेर केही महिनापछि ऊ पनि मर्यो। चौधरी परिवार यसरी ध्वस्तै भयो। मदन स्वामीका कुरा सुनेपछि मेरो मनमा पहिरो गए चाहिँ भएको छ। यतिखेर के रुबेल त्यही केटी थिए जसको घरमा एक साँझ हाम्रो समूह गएको थियो? माओवादी बनेको एक महिना जति भएको थियो। साई सेना माओवादीमाथि अरिङ्गालको गोलो चाहिँ आक्रमणको मुडमा थियो, सङ्कटकाल जारी थियो। त्यतिखेरै रोल्पाको लिस्नेमा साई सेनाले माओवादीहरूमाथि आक्रमण गरेको थियो। प्युठान र रोल्पाबाट दुई दुई कम्पनी सेना लिस्ने आएको थियो। सेनालाई नाङ्गेझार पारेर खेदेको थियो माओवादीले। त्यही झोकमा सेना जताततै सर्च गर्दै रिस परेका जनसाधारणलाई समेत मार्दै र मुठभेडमा माओवादी मरेको भन्दै हिँडिरहेथ्यो। त्यतिखेरै बर्दियाको बगनाहा स्थित हाम्रो निकै सुरक्षित भनिएको सेल्टरमा छापा पर्यो। त्यो अपरेसनमा हाम्रा होनहार साथीहरू मारिए, ठूलो क्षति भएको थियो, हाम्रो सेल्टर ध्वस्तै भएको थियो। हुनै नसक्ने कुरा, यति सुरक्षित ठाउँमा कसरी भयो यस्तो, अचम्बित थियौँ हामी। निकै छलफलपछि अनुभवी साथीहरू निष्कर्षमा पुगे, हामीसँग धेरै निकट रहेका विश्वासका मान्छेले नै सुराग दिएको हुनुपर्छ, सरकारले ठूलै प्रलोभन दिएको हुनुपर्छ। सुन्दर चौधरी तिनै मध्येको एउटा आरोपित नाम थियो। पार्टीले सम्भावित सुराकीहरूको सफाया गर्ने निर्णय गर्यो। हाम्रो टोली सुन्दर चौधरीको छाप्रोमा पुग्दा साँझ निकै छिप्पिएको थियो। छाप्रो देखेर मैले अनुमान गरेँ गरिब किसानको घर हुनुपर्छ। हामीले निकै बेर ढोका ढकढकाएका थियौँ, खुलेन। भित्र मान्छेहरूले साउती गरिरहेको सुन्यौँ, ढोका खोल्छौँ कि फोडिदिउँ? कमरेड आकाशको धरीले ठाउँ छाडिरहेथ्यो। म बुझ्थेँ सेल्टर आक्रमणमा उसकी प्रेमिका कमरेड आकृति मारिएकी थिए। आकाशभित्र प्रतिशोधको आगो बलेको थियो। उसले एक लात दियो, कब्जा खुस्के, ढोकाभित्रतिर लड्यो। भित्र चुक घोप्टाए जस्तो अन्धकार थियो। टुकी भर्खर निभाएका हुँदा हुन् खार आइरहेथ्यो। ए बत्ती बाल, एउटी केटीले न्युरेर टुकी बाली। मैले छेउबाट उसलाई देखेँ, तामा रङको अनुहार, चाँदीको नत्थी नाकमा टल्केको, चिल्लो नपाएको कहिलो तर लामो कपाल, टुकीको उज्यालोमा भुइँमा देखेको थिएँ। अगेना छेउ सिलाबरका थालहरूमा भात पस्केको छ, त्यसबाट बाफ आइरहेको छ। आगोको रातो भुङ्रोमा भड्डुहरू थिए क्यारे, सिलाबरको लोटा थियो, पानी हुँदो हो, साँझको भात खाने बेला भएको रहेछ। खै तेरो बाबु, आकाशले केटीलाई कपाल तानेर लतार्यो। अँधारोबाट एउटा पुरुष हात जोड्दै निस्क्यो। म यहाँ छु हजुर, तर मैले केही गरेको छैन, मेरो कुनै दोष छैन। सुन्दर गिडगिडाउँदै थियो। जनताको शत्रु, हाम्रा साथीहरूको हत्या गराएर भन्छस् केही गरेको छैन? आफ्नो वर्ग दुश्मनलाई चिन्न नसक्ने त जस्ता गद्दारले गर्दा हाम्रो महान क्रान्तिलाई पुगेको क्षति तँलाई के थाहा? त जस्तालाई जति सजाए पनि दिए पनि पुग्दैन गद्दार। कमरेड अग्निले बन्दुकको कुन्दा उसको छातीमा बजार्यो। सुन्दर ठूलो आर्तनाद गर्दै ढोकानिर ढल्यो। परिवारका मान्छे रुँदै कराउँदै उसलाई उठाउन लागे। नाङ्गा भुतुङका केटाकेटीहरू तर्सेर रुन थाले। अरू को को थिए त्यो चाहिँ मलाई प्रष्ट थाहा भएन। हामी एउटै हौ, उस्तै दुखी, नमार मेरो बाबुलाई। टुकी हातमा लिएकी केटी रुँदै बाबुलाई छेक्न आई। चुप लाग छौडी, केही नबोल्नु, नचल्नु, नत्र सबलाई गोली ठोकिदिन्छु। कमरेड आकाश चिच्चायो। त्यो सानो छाप्रोभित्र एकछिन सन्नाटा छायो। काली अद्वैंसे महिला चेष्टा शून्य भएर टोलाइरहेकी थिए। उसको शरीर मैला लुगाले बेरिएको थियो, कपाल झिङरिङ्ग थियो। सुन्दरकी पत्नी हुँदियो। कमरेड आकाशले कम्मरबाट खुकुरी झिकेको हेर्दा म जड भएँ। सास अड्के जस्तो भयो। लाग्यो बरु बन्दुक हाने हुन्थ्यो। टुकीको उज्यालोमा चमचम चम्किरहेको खुकुरी उसले मार हान्न लागे झैँ उज्यायो। खुकुरी कसैमाथि पटक पटक बज्रेको थियो। त्यो हेर्न नसकेर म अर्कोतिर फर्केको थिएँ। एउटा तातो सिर्का मेरो अनुहारमा परिहाल्यो। सुन्दरको भयङ्कर आर्तनादले त्यो सानो छाप्रो उचालिएको थियो। एकछिन कोही बोल्न सकेन। त्यसपछि चाहिँ भयानक रुवावासी चल्यो। हेरे भुइँमा सुन्दरका हात गोडा र गिँड चलिरहेका थिए। तरल पदार्थको आहाल टुकीको उज्यालोमा कालो टाटो जस्तो देखिरहेथ्यो। हामी माओवादी हौ, कसैले सेनालाई हाम्रो बारेमा बतायो भने सबको यही हाल गर्छौँ, याद गर्नु, आकाशले चेतावनी दियो। बाहिर पहरा दिइरहेका साथीहरूले सङ्केत गरे। हामी सावधानीपूर्वक निस्क्यौँ। सुराकीहरूको नियति यस्तै हुन्छ। टोलीको कसले यसो भन्यो मैले मेसो पाइनँ। हामी फटाफट नजिकको जङ्गलतिर सोझियौँ। माओवादी बनेपछि यस तहको कारवाहीमा मेरो पहिलो संलग्नता थियो। मेरो सर्वाङ्ग काँपिरहेको थियो। टाउको दुखिरहेछ, भोक पनि छैन। अपरेसनबाट फर्केपछि मेसमा नगई सोझै सुत्न गएँ। वर्ग स्वार्थ नमिल्ने मान्छेलाई गाह्रै हुन्छ युद्धमा हिँड्न, कसैले व्यङ्ग्य कस्यो। त्यसो नभन्नुहोस् कमरेड, मान्छे मार्ने काम सजिलो हो र विमुक्ति कमरेडलाई बिस्तारै बानी पर्नेछ। यो स्वर कमरेड बतासको थियो। मेरो ध्यान भने अन्त कतै थियो। सुन्दर चौधरीको घरमा सुनेको अनुनय मिश्रित त्यही त्रस्त स्वर मनमा गुन्जिरहेको थियो बारम्बार। हामी एउटै हौ, उस्तै दुखी, नमार मेरो बाबुलाई। चाँदीको नत्थी लगाएको तामा रङको अनुहार मेरो स्मृतिबाट हट्न सकिरहेको थिएन। मुख सुकेर प्याक्क भयो। पानी खाटौँ उठ्ने जाँगर थिएन। जिब्रोले ओठ फिजाएँ। अस्ति ढालेको राँगाको उब्रेको मासु आज मेसमा पकाएछन् क्यारे। सिनो झैँ गनाइरहेथ्यो। २०५८ साल जेठ 19 गते शुक्रबार नारायणहिटी राजदरबारभित्र राजपरिवारको अप्रत्याशित हत्या भएको समाचारले हाम्रो पार्टीभित्र खैला बैला भएको थियो। राति 10 बजे नै उठाएर कमान्डर विवेकले अलमल्ल परेका हामीलाई घटना सुनाएका थिए। यो घटना साम्राज्यवादी विस्तारवादी शक्तिहरूले ज्ञानेन्द्रलाई हात लिएर गराएका हुन्। राजा वीरेन्द्र राष्ट्रवादी थिए। उनीसँग हाम्रो कार्यगत एकता थियो। उनैको कारणले आजसम्म हाम्रो विरुद्ध सेना परिचालन भएन, तर अब जुनसुकै बेला हामीमाथि आक्रमण हुन सक्छ। हेडक्वार्टरबाट अर्को सूचना नआएसम्म जनसेना उच्च सतर्कतामा रहनुपर्नेछ। राजदरबारमा नियमित शुक्रबारे पारिवारिक भोज हुँदै थियो अरे। त्यही बेला त्यहाँ रहस्यमय तरिकाले गोली चल्दा राजा वीरेन्द्रको समूल वंशनाश भएछ। यस घटनाबाट हाम्रो पार्टीले ठूलो धक्का अनुभव गरेको थियो। राजदरबार हत्याकाण्डको झन्डै 1.5 महिनापछि असार 28 गते जनसेनाले रोल्पाको होलेरी प्रहरी चौकीमा निकै ठूलो आक्रमण गर्यो। चौकी ध्वस्त भयो। हाम्रा साथीहरूले 72 जना प्रहरीलाई बन्दी बनाएर आफूसँग लगेका थिए। त्यतिखेर ज्ञानेन्द्रले हामीलाई साथ दिएका थिए, सेनाले हामीलाई छोएन। गिरिजाप्रसादको सरकारले सेना प्रयोग गर्न खोजेको थियो, तर ज्ञानेन्द्रले मानेनन्। एकपटक ज्ञानेन्द्रलाई गिरिजाप्रसादलाई भनेछन्, पिएम, जनताले तपाईँलाई धेरै नै करप्ट भन्छन् रे। गिरिजाप्रसादले तत्कालै जवाफ दिएछन्, मान्छेका कुराको के विश्वास गर्ने सरकार, त्यसो त मान्छे सरकारलाई पनि आफ्नै दाजुको हत्यारा भन्छन्। ज्ञानेन्द्रले रातो मुख पारेका थिए अरे। होलेरीमा सेना परिचालन गर्न नसकेपछि गिरिजाप्रसादले राजीनामा गरे। त्यसपछि शेरबहादुर देव प्रधानमन्त्री बने। यही घटनापछि राजा र राजतन्त्रप्रति गिरिजाप्रसादको मोहभङ्ग भएको थियो। माओवादीसँग उनी लगायत संसदवादी दलहरूको वार्ताको क्रमले यसपछि थप तीव्रता लिएको थियो। पानी एक झर मजले परेर भर्खर थामिएको छ। सेल्टर बाहिर जंगलमा झ्याउकेरीको आवाज व्याप्त छ। मेसमा खाना खाइरहेका साथीहरूले गरेको मसिनो हल्ला सुनिरहेछु। भाँडा टङ्ग्राङ टुङ्रुङ बजिरहेछन्। टाढा वनतिरबाट सायद जनावरहरूको आवाज हुन् आइरहेकै छन्। मेरो आँखामा निद्रा आएको छैन। स्मृतिले डोराएर मलाई आफ्नो घर चितवन पुर्याएको छ। चकित थिएँ म, कस्तो संजोग। करिब छ महिना अघि शेरबहादुर प्रधानमन्त्री भएकै बेला हाम्रो घरमा पनि सुन्दर चौधरीकै जस्तो दुर्भाग्यपूर्ण घटना भएको थियो। त्यतिखेरै सरकारले माओवादीसँग वार्ता सुरु गरेको थियो। गोदावरीमा सुरु भएको त्यो वार्ता बिचैमा भङ्ग भयो। लगत्तै सरकार माओवादीका प्रति निकै कडा हुन पुग्यो। वार्ता भङ्ग भएको एक महिना पनि नपुग्दै माओवादीले घोराई सैनिक ब्यारेकमा हमला गर्यो। सेनामाथि पहिलो आक्रमण भएको थियो त्यो माओवादीको। प्रधानमन्त्रीले 3 महिनाका लागि सङ्कटकाल लगाएर सेना परिचालन गरे। ब्यारेकमै आक्रमण भएको हुँदा त्यतिखेर साई सेना पागल भएको थियो। त्यसै बखत एउटा मध्यरात हाम्रो घरमा कसैले ढोका ढकढकाएको थियो। सङ्कटकालमा सेनाले गरेको कुरामा कुनै सुनवाई हुँदैन थियो। जनता माओवादी र सेनाको चेपुवामा थियो। एउटासँग अर्को डराउनु पर्ने अवस्था थियो। गाउँका सबैले चाहिँ हामी पनि समसाझे भात खाएर धन्दा सक्थ्यौँ र सुते पनि नसुते पनि बत्ती निमाउँथ्यौँ। सामान्य निम्न मध्यमवर्गीय परिवारका हामी, 7 कट्ठा जमिन थियो चितवनमा। बुबा हाई स्कुलमा गणित पढाउनुहुन्थ्यो। आमाले गाईवस्तु पाल्नुभएको थियो, तरकारी खेती गर्नुहुन्थ्यो। त्यसैले जीविका चलिरहेथ्यो हाम्रो। बुबा आमाले दुःख जिलो गरेर कमाएको पैसाले मैले काठमाडौँ बसेर ब्याचलरसम्म पढेँ। मेरो अङ्क राम्रो थियो। मास्टर्स पढ्न केही अमेरिकी विश्वविद्यालयमा निवेदन हालेको थिएँ। पूर्ण छात्रवृत्ति नभई मलाई बाहिर जान सम्भव थिएन। यस विषयमा पत्राचार भइरहेथ्यो तर निदो भइसकेको थिएन। यतिखेर घरै थिएँ। बहिनी 9 कक्षामा भरतपुरमै पढ्थे। बुबा कुनै पार्टीको सदस्य नभए पनि प्रजातन्त्रको वकालत गर्नुहुन्थ्यो। दुःखी गरिब निमुखाका पक्षमा आफ्नो मत जाहेर गर्ने चेतनशील शिक्षक गनिनुहुन्थ्यो उहाँ। बद्री मार्साफ ढोका खोल्नुहोस्, केही कुरा गर्नु छ। त्यस रात स्वर निकै कडा सुनिएको थियो। म कमजोर मनको मान्छे थर्र काँपेँ। नखोल्नुहोस् भन्दा भन्दै पनि बाबाले आग्रो खोल्नुभयो। बाहिर जुन टह टह लागिरहेको थियो। भोलि पर्सिपल्ट पूर्णिमा थियो क्यारे। तपाईँसँग सानो सोधपुछ गर्नु छ माटसाब, एकैछिन हामीसँग हिँड्नुहोस्। अनुरोध भन्दा पनि आदेश थियो यो। हामी त्रस्त थियौँ। उहाँलाई लैजाने सेना हो या माओवादी थाहा थिएन। बाबुहरू को पर्नुभयो क्यारे? बुबाले आफ्नै भलात्मी पाराले सोध्नुभएको थियो। हामीलाई आफ्नै दाजुभाइ सम्झनु भए हुन्छ। यतिखेर भने मिजासिलो स्वर सुनियो। ती मान्छेहरू सादा पोसाकमा थिए, 4 जना थिए। तिनीहरूसँग गएपछि बुवा फर्किनु भएन। पर्सिपल्ट समाचारमा सेनासँग मुठभेडमा मारिएको माओवादी मास्टर भन्ने बुबाको नाम सुनेपछि हाम्रो परिवार एकैपटक आश्चर्य, शोक र क्रोधमा चुर्लुम्मा डुब्यो। गान्धीवादी विचारको मान्छेलाई माओवादी भनेको सुनेर गाउँले चकित थिए, तर कोही बोल्न सक्दैनथे। आमाको कुनै शुद्धि थिएन। बहिनी केटाकेटी नै भई परिवारको जान्ने सुन्ने भनेको मै थिएँ। म आफूलाई थाम्न सक्ने अवस्थामा थिएन। यस्तो पनि अत्याचार! कुरामा बसेका बेला पत्रकारहरू आए। सेनाले बुबालाई मध्यरातमा बेपत्ता बनाएको, गलत आरोप लगाएर मारेको कुरा मैले सबैलाई भने। पत्रिकामा छापियो, निकै हल्ला भयो। कमसेकम बुबाका निम्ति यतिसम्म त बोले। मेरो मनलाई केही शान्ति मिले चाहिँ भएको थियो। बुबाको 13 दिनको काम नसकिँदै फेरि एउटा रात हाम्रो घरमा अर्को चट्याङ पर्यो। सिपाहीहरू राति आएका थिए। आमा र म कुरामा बाहिर पिँढीमा बसेका थियौँ, मान्द्रोले बारेर। सेना देखेपछि आमा रुन कराउन थाल्नुभयो। वास्छ रक्सीको गन्ध आयो। 5-7 जना थिए, बर्दीमै थिए। ए मास्टर नि, चुप लाग्छस् कि तँलाई पनि तेरो लोग्ने कहाँ पुऱ्याइदिउँ? गणतन्त्र ल्याउने भन्थ्यो होइन तेरो पहिले? देख्यो साला, अट्टाहास सुनियो। ती त्यसपछि मतिर आए। तेरो आतंककारी छोरो यही होइन? हामीलाई आरोप लगाउने माओवादी आतंककारी? तिनले मलाई लात्तीले भकाउन थाले। बिन्ती बाबु, तपाईँहरू जानुहोस्, यो नादान केटो केही जान्दैन। मेरो घर यसै बर्बाद भइसक्यो, छोडिदिनुहोस् हामीलाई। त्यसको तर्फबाट म क्षमा माग्छु बाबु। आमाले रुँदै तिनका खुट्टा समात्नु भयो। मलाई असह्य भयो। तिनले आमालाई पनि लात्तले भकुर्न थाले, बन्दुकका कुन्दाले हाने। बहिनी भित्र सुतेकी थिए, के भयो भनेर आत्तिँदै ढोका खोलेर बाहिर निस्के। त्यही दुर्भाग्यपूर्ण रातमा ती राक्षसहरूले हाम्रा अघिल्तिरै बहिनीलाई बलात्कार गरे। कस्तो भयावह दृश्य थियो त्यो। मैले केही गर्न सकिनँ। बहिनी शकुन्जेल चिच्चाइरहेकी थिए। टोल छिमेका कसैले झ्यालसम्म खोलेर हेर्ने आँट गरेनन्। सिपाहीहरू गइसकेपछि भने केही छिमेकी सुटुक्क आएका थिए र त्यो सर्वनाशको साक्षी बनेका थिए। आमा जड हुनुभएको थियो। म केही महिनासम्म मरेतुल्य भएको थिएँ। बहिनी टोलाएर घरभित्रै बस्थे, बोल्न चल्न छडिदिएकी थिए। म सोच्थेँ, के अर्थ मेरो यो कायर जीवनको, अब आत्महत्या गर्छु। माओवादी बनेर जङ्गल पसेका साथीहरू राति लुकी लुकी आउँथे र सान्त्वना दिन्थे, प्रतिशोध दिन उक्साउँथे। यतिखेर अचम्म लाग्छ, ढलिसकेको मान्छे पनि प्रतिशोधले जुरुक्क उठ्ने रहेछ, बौरिने रहेछ। आत्महत्या गरेर जीवन समाप्त गर्नुभन्दा अब दुश्मनहरूलाई समाप्त गरेर मात्रै मर्छौँ भन्ने कामना बोकेर बहिनी र म दुवै जङ्गल पस्यौँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन शारदा शर्माको उपन्यास तापको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी शारदा शर्माको उपन्यास तापको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। सुन्दर चौधरीको सफाएपछि भने मन हल्लिएको छ, लागिरहेछ उसकी छोरी रुबेल र मेरो दुःख बेग्लै गयो र त्यस परिवारका मान्छेका अनुहारमा त्यतिखेर पोतिएको भयावह पीडाभाव आँखा अघिल्तिर निरन्तर खेलिरहेछ। चाँदीको नत्थी लगाएकी त्यस किशोरीका आँखा म कसरी बिर्सन सक्छु? डुङ्ग्रो भएकी थिए त्यो। नाङ्गा भुतुङ्गा रुन्चे लागे जस्ता साना बच्चाहरूको स्वर रुँदा रुँदै बन्द भएको थियो। मर्दै गरेको सुन्दर चौधरीका आँखामा जीवनको याचना कति धेरै थियो। कमरेड आकाश देखियो त्यो। खाना खाइवरी कमरेडहरू आएर मेरा वरिपरि घुस्रन थालेका छन्। म आँखा बन्द गरेर निधाएको जस्तो गर्छु। महिला कमरेडहरूको सुत्ने ठाउँ अर्कोपट्टि छ, यहाँबाट देखिँदैन। हामी सबै मृत्यु जस्तो निद्रा सुत्छौँ। कतिपय घुर्न थालिसके। सबैका आआफ्ना दुःख र पीडाका कथा छन्। कतिपय त 15-16 वर्षका पनि छन्। यी सबै आआफ्नो परिवेशमा परिबन्धका शिकार हुन्। जीवनको कुनै असह्य बिन्दुमा उग्र उन्मादमा पुगेका बेला मात्रै मान्छे मर्न र मार्न तयार हुन्छ। जीवन सजिलै बितिरहेको हुन्थ्यो त किन आउँथ्यौँ हामी यो अप्ठ्यारो बाटो? हामीलाई बन्दुक बोकाउने यही समाज, यही राज्य त हो। आतंकवादी कहाँ छौँ र हामी? तर यहाँ आइसकेपछि पनि पश्चाताप गर्ने बाटो पनि बन्द हुने रहेछ। मेरा यी हातले बन्दुक चलाएर मान्छे मारेको घटना म कहिल्यै बिर्सन सक्छु र जतिसुकै बाध्यताको बाहना बनाएर चित्त बुझाउन खोजे पनि आफ्नो स्वभाव विपरीतको त्यो कामलाई मेरो विवेकले कहिल्यै क्षमा गर्न सकेन। त्यतिखेरको सरकार सङ्कटकालमै स्थानीय निर्वाचन गराउने तयारीमा थियो। ज्ञानेन्द्रसँग मिलेर हामी विरुद्ध सर्च एन्ड डिस्ट्रोय अभियानमा आँखा चिम्लेर लागेको थियो। त्यसैले प्रधानमन्त्रीलाई अपदस्थ गर्ने र निर्वाचन नाकाम बनाउने पार्टीको उद्देश्य थियो। त्यसवखत पार्टीले केही जिल्ला सदरमुकामहरू आक्रमण गरेर सत्तालाई ठूलै धक्का दिने योजना बनाएको थियो। म अर्घाखाँचीको सन्धिखर्का हान्ने योजनामा सामेल थिएँ। विशेष रेकी टिमले विस्तृत स्थलगत अध्ययन गरेपछि प्रतिवेदन दिएको थियो। सन्धिखर्कमा तैनाथ सशस्त्र र जनपथ गरी करिब 251 प्रहरी र 75 जवान सैनिकसँग लड्न हाम्रो तर्फबाट पनि ठूलै तयारी आवश्यक भयो। रोल्पा, प्युठान, गुल्मी, बागलुङ लगायत केही अन्य गरी एक स्थायी ब्रिगेडको कमान्डमा रहेका हाम्रा सबै फोर्स परिचालित भए। हात हतियार, युद्ध सामग्री, लजिस्टिक, आर्थिक सहयोग आदि जुटाउने काम तत्काल सुरु भयो। विभिन्न बटालियनलाई विभिन्न जिम्मेवारी सुम्पियो। युद्धमा कति तयारी आवश्यक हुने रहेछ भन्ने मैले त्यतिखेर बुझेँ। एसल्ट ग्रुप, सपोर्ट ग्रुप, रिजर्भ ग्रुप, रनर ग्रुप, मेडिकल ग्रुप, स्वयंसेवक ग्रुप, बैंक कब्जा ग्रुप आदि बेग्ला बेग्लै समूहलाई विस्तृत कोचिङ गरियो। निकै दिन लगाएर रोल्पा थवाङको चालाबाङमा प्रशिक्षण भएको थियो। कमरेड भीषणले स्यान्ड मोडेल र नक्सामा कक्षा लिनुभयो। आक्रमणको औचित्य, हामी हिँड्ने बाटो, लिने पोजिसन र गर्ने कामका बारेमा बताउनुभयो। हामी अनुमान गर्दै थियौँ युद्धको कुनै कुनै परिस्थिति बदलिन सक्थ्यो र हामीले आफ्नो रणनीति तत्काल परिवर्तन गर्नुपर्ने पनि हुन सक्थ्यो। अनुभवी साथीहरू भन्थे, धेरैपल्ट नसोचेको अवस्थाको सामना गर्नुपर्ने हुन्छ तर आत्तिनु हुँदैन। प्रशिक्षण बिथोल्न साई सेनाले व्यवधान गर्दा भिडन्तमा हाम्रा केही साथीहरू मरे। प्रशिक्षण स्थलमै हेलिकप्टरबाट बमबारी भएको थियो। बाँकी प्रशिक्षण हिँडिसकेपछि बाटैमा पनि गर्नुभयो कमान्डरहरूले। भोलिपल्ट बिहानै हिँडेर बाटामा परेका गाउँ र बजार नियन्त्रण गर्दै जानेर लक्ष्यमा आक्रमण गरेर फर्कने योजना बनेको थियो। यसपल्टको यात्रा निकै लामो थियो। प्रचण्ड पथीय लङ मार्च हो यो हाम्रो, कमान्डरले भन्नुभयो। मेरो त झन् लडाईँको यो पहिलो मोर्चा थियो, त्यसैले पनि कस्तो कस्तो भइरहेथ्यो। मेरो नाम बजार घेरेर एसल्ट गर्ने ग्रुपमै रहेछ। बजार नजिकै निश्चित ठाउँमा पुगेपछि मैले पनि सोझै फायर खोल्नुपर्ने थियो। मनमनै आफूलाई आफ्नो भूमिकाका निम्ति तयार गरिरहेको थिएँ। झोलामा बन्दोबस्ती सरसामान र बोक्ने हतियारहरू ठिकठाक गरेपछि मन एकतमासको भयो। बाहिर निस्केर क्याम्प पछाडि गएर त्यहीँको सानो डिस्कोमा एक्लै बसिरहेँ। मनमा अनेक तर्कना आइरहेका थिए। सोचेँ, कसरी मारौँला है मैले मान्छे, सकौँला। विमुक्ति कमरेड, पहिलो मोर्चा आत्तिनु भएको त छैन नि? बतास उर्फ ओखलढुङ्गाको दलबहादुर सुनवार छेउमा मुस्कुराइरहेको थियो। म त्यसपल्ट नजाने भएँ नि, किन? प्रश्न मेरो आँखामा थियो। यी हेर्नुहोस्, ब्यान्डेज गरेको खुट्टो पसारेर देखायो मलाई। हिजो बेलुकी दाउरा चिर्दा बन्चरोले छपक्कै पारेको छ, हिँड्न सक्दिनँ। एकछिनपछि साउथीमा भन्यो, त्यहाँको सशस्त्र प्रहरी चौकीमा मेरो दाई छ। मोर्चामा गएकै भए पनि दाईको छातीमा बन्दुक त कसरी ताक्न सक्थेँ होला र? गएको मङ्सिरमा बिहे गरेको हो, भाउजू दोजिया छिन्। मैले घुरेर हेरेँ उसको आँखामा। चोर समातिए झैँ उसले आँखा निहुरायो। तपाईँको मन अझै कमलो छ, यहाँ अरू त सब ढुङ्गा भइसके, कसैलाई नभन्नु होला है। कुन्नी, कसको वर्ग शत्रुको हो? त्यतातिर जुन छोरो मरे पनि शोक बार्ने आमा बाबु एउटै छन्। यतिखेरको परिदृश्यमा प्राय म झन् अल्मलिएको थिएँ। सात दिनसम्म हिँडेर अर्घाखाँचीको अन्तिम सेल्टरमा पुगेका थियौँ। हप्ता दिनसम्म पैदल हिँड्दा एक ब्रिगेडमा रहेका करिब 1150 बाटामा दुवै छाक खाने बन्दोबस्त मिलाउन सकिएन। प्राय एक छाक भात खाएर नै हिँड्यौँ। अरू बेला ढिँडो, आटो, रोटा वा खोले केही न केही खायौँ। कतै भने साथीहरूले मासु पनि बन्दोबस्त गरे। ठूलो फोर्स भएकाले दिउँसो हिँड्दा शङ्का हुन्थ्यो, त्यसैले राति राति हिँड्थ्यौँ। नास्ताका लागि सबैसँग सातु थियो। एक ठाउँमा त बास बसेको गोठै लड्दा थिचेर केही कमरेड घाइते हुनुभयो। कुखुरा र खसी बोका मरे। गाउँलेहरूले हङ्गामा मचाए। तिनलाई थामथुम पार्न पनि गाह्रै भएको थियो। बधौको महिना सिमसिमे झरीमा घना जङ्गलको बाटो जुका उधुम लागेका थिए। माओवादीले खान्छन् भनेर त्यतिखेर सेनाले विकट ठाउँहरूमा चामल लैजान दिँदैनथ्यो। हामीले बाटादेखि चामल किनेर ल्याएका थियौँ। स्थानीय साथीहरूले भैँसी काटेका रहेछन्। आक्रमणपछि फर्केर आउनेहरूलाई खानाको व्यवस्था मिलाउन भनेर केही स्वयंसेवक कमरेडहरूको टोली बन्यो। अन्तिम सेल्टरमा मासु भात मजाले खाएर बढी भएका झोला राखेर हामी बाटो लाग्यौँ। दिउँसोको 2 बजेको थियो। स्थानीय साथीहरूले डोकाहरू ठिक्क पारेर राखेका थिए। घाइते र शहादत भएकाहरूलाई बोकेर ल्याउन यी आवश्यक हुन्थे। हिँड्दै गर्दा केही साथीहरूले बोकेर हिँडेका डोकाका मेरा आँखा परिरहे। तिनमा सावेल र गैँचीहरू थिए। सोचिरहेथे, हामी लडाकु कुनै पनि वकत यी डोकामा बोकिएर आउन सक्छौँ। मृत वा जीवित के भएर बोकिन्छौँ जान्दैनौँ। यतिखेर बोकिने मध्येको एउटा म पनि हुन सक्छु। यहाँ आएदेखि घरिघरि मनमा लाग्न थालेको छ, लडाकु र सन्यासी चेतना एउटै पो हो क्यारे। अर्थात् हाम्रो शरीर नश्वर छ, यो मर्छ भनेर चिन्ता लिनु बेकार छ। निरन्तर आफ्नो कर्ममा खट्नु, फलको आशा नगर्नु। सधैँ गीता पाठ गर्ने बुबा हामीलाई यही सिकाउनुहुन्थ्यो। 4 बजे सबैजना डाँडामाथि जम्मा भएर युद्धको फर्मेसन मिलाएर हिँड्ने र राति 11 बजे सन्धिखरको आक्रमण गर्ने योजना बन्यो। अर्को दिन 30 रहेछ। सन्धिखरको बजार जान भनेर हिँडेका थुप्रै महिला बाटामा भेटिए। हामी सदरमुकाम आक्रमण गर्न जाँदैछौँ, तपाईँहरू फर्कनुहोस्। हामीले तिनलाई रोक्यौँ। हामीलाई देख्दा तिनका आँखामा पैदा भएको आतंक म पढिरहेथेँ। हाम्रो टोली सन्धिखरको बजार पुग्दा अनुमान गरे भन्दा आधा घण्टा छिटो भएछ। म रोड साइडबाट जाने फर्स्ट बटालियनमा थिएँ। पहिलो फायर खोल्ने जिम्मा हाम्रै थियो। उचित समय पर्खेर हामी बजार नजिकै रोक्यौँ। रातिको चेकिङका लागि हिँडेको एउटा पिकअप जिप तलतिरबाट आयो र हामी नजिकै रोक्यो। सशस्त्र प्रहरी रहेछन्। तिनले हामीलाई देखेपछि स्थिति तातिहाल्यो। अब हामीसँग तत्काल फायर खोल्नुको विकल्प थिएन। साथीहरूले फायर खोले, म भने आत्तिएको अल्मलिएको अवस्थामा थिएँ। प्रहरीहरू पनि जाइ लागे। आकस्मिक रूपमा बाटैमा घमासान युद्ध सुरु भयो। हाम्रा साथीहरू गोली लागेर भकाभक ढल्दा म कसरी जोगिएछु कुनी। साथीहरू ढलेपछि भने म बन्दुक हान्न सुरिएँ। पहिलोपल्ट ट्रिगर तानेर मान्छेमाथि गोली दाग्दा मेरो मन डराए जस्तो भएको थियो। हात काँपेका थिए। त्यो गोली अघिल्तिरको सिपाहीको छातीमा घुसेर ऊ चिच्याउँदै ढलेपछि भने ममा पूरै उन्माद चढ्यो। युद्धमा दुई फेर सोच्ने कुरै नहुने रहेछ। युद्धमा कि दुश्मन हुने रहेछ कि आफू। सके अघिल्तिरकोलाई मार, नभए उसैद्वारा आफू मर। मलाई युद्ध धर्मले स्वतः घाँचेको थियो। माथि डाँडाबाट आउने बटालियन समयमा नआइपुग्दा हामीलाई केही समय सपोर्ट मिलाउन निकै गाह्रो भयो। बाटो बिराएर ढिलो भएको रहेछ। उनीहरू आएपछि कभर भयो। गोली हानाहान भएको थाहा पाएर होला बजारतिर पेट्रोलिङमा गएका प्रहरी दगुर्दै भित्र पसेर छतका बङ्करहरूबाट हमला गर्न थाले। त्यतिखेरै बत्ती गयो। भेरीलाइट चारैतिर घुमाउँदै नजिकैको बङ्करको एउटा प्रहरी आन्द्रा च्यात्तियालाई झैँ ठूलो स्वरले चिच्चायो, खबरदार साला, माओवादीहरू हिम्मत भए आओ, काँतरहरू, आतंककारीहरू। उसले सुन्नलाई नै सङ्कोच लाग्ने शब्दहरूको प्रयोग गरिरहेथ्यो। सायद मदिरापान गरेको हुँदो। म त्यो ठूलो स्वरमा अन्तर्निहित त्रास अनुभव गरिरहेथेँ। दुवैतर्फबाट अन्धाधुन्ध गोली चल्यो। एकपछि अर्को प्रहरी लास भनेर लडिरहेथे। मान्छेको क्रन्दन, चिच्चाहट, गोली बारुदको धमाका र धुवाँले व्याप्त थियो वातावरण। बजारमा घरका छत छतमा बङ्कर थिए। त्यहाँबाट असिना झैँ बर्सिरहेका गोलीकै बीचबाट पनि अघि बढ्नुको विकल्प हामीसँग थिएन। चौकी घेरेको काँडे तारमा करेन्ट लगाइएको रहेछ, माइन पनि लगाइएको रहेछ। तार काट्दै अघि बढ्दा हाम्रा साथीहरू पनि ढलिरहेका थिए। दुई घण्टा घमासान लडेपछि प्रहरी चौकी त कब्जा भयो, तर नजिकैको सेनाको ब्यारेक बाँकी नै थियो। त्यसको छतका बङ्करहरू लन्चरले उडाएपछि पनि निकै समय दुईतर्फी हानाहान चलिरह्यो। जनमुक्ति सेनाले क्याम्प घेरिसकेको छ, आत्मसमर्पण गर्नुहोस्, हामी तपाईँहरूलाई मार्दैनौँ, हाम्रातिरबाट कासन भयो। उनीहरूले मानेनन्। क्याम्पभित्रैबाट अन्धाधुन्ध फायरिङ हुन थालेपछि हामीले ग्रेनेड हान्यौँ। टहराहरू दनदनी बल्न थालेपछि बल्ल सिपाहीहरू बाहिर निस्के। त्यसपछि पनि निकै बेर दोहोरो फायरिङ भइरह्यो। अन्तत ब्यारेक पनि हाम्रो कब्जामा आयो। थुप्रै आधुनिक हतियार क्याम्पभित्रै जलेका थिए। धेरै हात लागेनन्। ब्याङ्कको पैसा ब्यारेकमा राखिएको रहेछ। हामीले हमला गरेपछि टोयलेटमा लुकाएको कुरा एउटा घाइते सैनिकले बताइदियो। हामीले त्यो झिक्यौँ। दुश्मन पुरै परास्त भयो भन्ने बोध भएपछि मात्र मलाई आफ्नो ख्याल आएको थियो। होचो पर्खालमाथि बन्दुक राखेर लपक्क त्यहीँ टाँसिएर गोली चलाइरहेको म उठेर पछाडि सर्न खोज्दा भयङ्कर पीडा भयो। सोचेँ गोली लागेको हुनुपर्छ। बारुदको पिरो धुवाँ चारैतिर, काइतेका आर्तनाद, जमिनमाथि छरप्रष्ट लासहरू, भग्न संरचना चारैतर्फ, युद्धभन्दा युद्धका छाप भयावह हुने रहेछन्। घुर्मैलो उज्यालोमा यो दृश्यले म एकपल्ट भित्रैदेखि कम्पित भएँ। पहिला घाइते, मृतक र खोसिएका युद्ध सामग्रीहरू पास गरियो। म पनि तिनै घाइतेमध्ये थिएँ, डोकामा बोकिएको। आत्मसमर्पण गरेका सिपाही र प्रहरीहरूलाई बन्दी बनाएर सबै साथीहरू फर्कँदा करिब करिब बिहान हुन लागेको थियो। सुनसान रातमा साथीको बुईमा बोकिएर सुरक्षित स्थानतिर लाग्दै गर्दा मेरो मनमा कुनै भाव थिएन। लागिरहेथ्यो म जड हुँदै गएको छु। मसँग अर्को पटक भेट भयो भने सम्भवतः कमरेड बतासले भन्ला, अब त तपाईँ पनि ढुङ्गा बन्नुभएछ कमरेड विमुक्ति। सिमसिम पानी परिरहेको थियो। रातको अन्तिम प्रहर हुँदो हाम्रो टोली करिब एक घण्टा जङ्गलै जङ्गल हिँड्यो। शहादत प्राप्त गरेका साथीहरूको संस्कारका निम्ति घना जङ्गलबीच एकछिन अड्यौँ। मृत शरीरमाथि झण्डा ओढाएर फोटो खिच्यौँ र सबैले अन्तिम सलामी अर्पण गर्यौँ। साथी लडेका आत्मीय साथीहरूलाई बाटैमा विदा गरेर हिँड्नु पर्दा मन निचोरिएको थियो। हामी कस्तो जिन्दगी बाँचिरहेका छौँ कुन्नी, म भावुक भएको थिएँ। तर विचलित भएर बस्ने समय कसैसँग थिएन। हामी लाइन लागेर नदीको तिरै तिरिँडिरहेथ्यौँ। घाइते पनि धेरै नै थियौँ बोकिएका। मेरो घाउ बेपत्ता पोलिरहेको थियो। साथीहरू पीडा खप्न खोज्दा खोज्दै पनि सक्दैनथे र चिच्याउँथे, मरिनी आमा। कोही पानी मागिरहेका थिए। सोचेँ सेल्टरमा साँझतिर त पक्कै पुगिन्छ होला, त्यहाँ कमसेकम तन्केर सुत्न त मिल्छ। कमरेड बतास लगायत अन्य स्वयंसेवकहरू पुरानो क्याम्पबाट आइपुगिसके होलान्, हाम्रो प्रतीक्षा गर्दै होलान्। त्यसपछि मात्रै हामीले युद्धको क्षति र उपलब्धिको आकलन गर्न सकौँला। निकै बेरदेखि आकाशमा हामीतिर नजिक नजिक आउँदै गरेको आवाज सुनिरहेथ्यो, हेलिकप्टर रहेछ। बत्ती बालेर हाम्रै शिरमाथि फन्को मारिरहेका तीनवटा नाइट भिजनले एक फेर हाम्रो मुटु हल्लाए। माथिबाटै बमबारी गरेको भए हामी सकिन्थ्यौँ नै, किन हो त्यसो भएन? थुप्रै बन्दी सैनिक र प्रहरी पनि साथै भएकोले हो कि? तिनले हामी हिँडिरहेको बाटोको अघिपछि मात्र बम खसाए। हेलिकप्टरहरू रेन्जमा आइसकेपछि भने साथीहरूले हेलिकप्टरलाई ताकेर एकपछि अर्को लन्चर प्रहार गरे। क्षति पुगेको हुनुपर्छ, हेलिकप्टरहरू तुरन्तै फर्केर गएका थिए। मैले उन्मुक्तिको लामो सास फेरेँ। जति दुरूह भए पनि कति प्रिय हुन्छ जीवन हामीलाई। यो नाटकीय भुक्तमानका निम्ति दैवले फेरि अझै केही समय दियो क्यारे। बाटेको एउटा स्कुलमा छिर्यौँ। मेडिकल टिमले घाइते जतिलाई बेन्चीमा सुताएर प्राथमिक उपचार थाल्यो। मेरो दाहिने तिग्रामा गोली लागेछ। गोली निकालेर पट्टी बाँधिदिए। मरण त हुने गरी दुख्यो। म बेसरी चिच्चाएछु। शरीरमा बमका छर्रा लागेका ठाउँ त कति थिए कति। घाइतेहरूलाई सजिलोसँग बोकेर लैजान व्यवस्था गरिँदै थियो। गम्भीर बिरामीलाई थप उपचारका लागि यतैबाट पास गर्ने योजना बन्यो। यत्तिकै म भावुक भएछु। सोचेँ, मुलुकका हामी अभागी ठिटाठिटीले बगाएको यो रगतको मूल्य के होला? झोलाहरू छोडेर गएको सेल्टर आइपुगेको थियो। सामान्य घाइते जति यतै आएका थियौँ। केही दिन नजिकै कुनै गाउँलेको घरमा आराम गरेर थप उपचारका लागि निस्कने निर्देशन थियो मेरो निम्ति। म पालमा सुतिरहेको थिएँ। सन्धिखरका आक्रमण कमरेड बतासको दाई मरेछ। रेडियोमा समाचार सुनेपछि ऊ मेरो पालमा आएर छेउमा बस्यो। उसको अनुहार कालो बादल लागेको आकाश जस्तो थियो। पुरानो सत्ताको मतियार रहेको दाईको मृत्युमा सबैका अघिल्तिर मन खोलेर रुन पनि मिल्दैन थियो। सेन्ट्री बसेको थियो अरे दाई, उसले सुस्तरी भन्यो। म उसलाई हेरेर टोलाइरहेँ, केही भन्न चाहिँ सकिनँ। कमरेड बतासले आफ्नो कहानी बतायो। डोल्पाको जिल्ला सदरमुकाम दुनैमा माओवादीले आक्रमण गरेको बेला थियो, 2057 साल असोज। जिल्ला सदरमुकाममै आक्रमण भएको पहिलो घटना थियो। दुश्मनतर्फ निकै हानि भयो। जनसेनाले प्रशस्त हतियार नगद र सुनचाँदी समेत लुटेको थियो। जेलबाट सबै बन्दी मुक्त गरिएका थिए। प्रहरीलाई बन्दी बनाएर लगेको थियो माओवादीले। विमुक्ति कमरेड, पाकोबारीमा कुटो कोदालो गर्ने पनि कोही छैन यतिखेर। बाँझो छ सबै, न त म फर्केरै जान सक्छु। कमरेड बतासका आँखा रसाएका थिए। बतासको कुराले म रातभर निदाउन सकिनँ। लागिरहेथ्यो, आफ्नाले आफ्नैलाई मारेर सिद्धाउने लडाईँको टुङ्गो कहाँ हुन्छ? यो व्यापक बलिदानको तुलनामा हामीले भविष्यमा प्राप्त गर्ने भनिएको उपलब्धिको मूल्य कति बाँकी रहला? शङ्का लाग्न थालेको थियो मलाई। पूर्वी जिल्लाहरूमा खटाइएकी सानी बहिनी अप्सराको कुनै खबर आएको थिएन। उसको सम्झना आउँदा मन झन् विह्वल हुन्थ्यो। रातभरिमा मैले एउटा अठोट गरेँ, फर्कन्छु, जे भए पनि फर्कन्छु। ज्यान रह्यो भने दुश्मनसँग लडाईँ गर्ने बाटा अरू पनि त होलान्। केही दिन गाउँलेको घरमा बसेपछि थप उपचार गर्न साथीहरूले मलाई बुटवल ल्याए। लुकेर हामीलाई उपचार गर्ने विशेष ठाउँ हुन्थे। सन्चो हुन केही महिना लाग्यो। म अलका नर्सिङ होमको एउटा विशेष कक्षमा बसेको थिएँ। सन्चो भएपछि चाहिँ लुकेर काठमाडौँ आएँ। एक साँझ सुजातालाई बाटामा भेटेको थिएँ। अफिसबाट घर फर्काउँदै रहेछ। मलाई देखेर मोटर छेउ लगाए। मुक्ति, झन्डै नचिनेकी तिमीलाई, किन काटेको जुङ्गा, कपाल किन खौरेको नि? मुसुक्क हाँसियो। कता छ अचेल? बेग्लै रूप बनाएर हिँडेको मलाई उसले भने चिनिहाली। उसैको मोटरमा बसेर हामी साथी डेरामा आयौँ। उसको घर नजिकै भित्र गल्लीमा थियो मेरो साथीको डेरा। म त्यहीँ बसिरहेथेँ। सुजाता फराकिलो मन भएकी सहयोगी केटी थिए। हामीले सँगै ब्याचलर्स पढेका थियौँ। मेरो कथा सुनेर ऊ निकै बेर केही बोलिन। कस्तो अचम्म होइन मुक्ति, तिमी माओवादीमा सामन्तकी छोरी र हामी साथी। ऊ ठट्टा गरिरहेथे वा गम्भीर थिए, उसको अनुहार हेरेर मैले केही पनि थाहा पाइनँ। अर्कोपल्ट एक साँझ उसको फोन आयो। मुक्ति, मेरो गाडी ट्रकमा ठोकिएर सर्भिसिङमा दिएकी छु। आज बेलुका एउटा साथीले दिएको पार्टीमा नगई नहुनेछ। तिमीसँग मोटरसाइकल छ नि होइन? मलाई याकेन यति होटलसम्म पुर्याइदेऊ न है। बस्न मन लाग्यो बसौँला, हेरौँला नि सामन्तका बिग्रेका केटाकेटीको तालामाला, हेर्दैमा के बिग्रन्छ र होइन? टेलिफोनबाटै मैले उसको रहस्यमय मुस्कानको अनुभूति गरेँ। मेरो पृष्ठभूमिमा यसरी राति हिँड्नु निरापद थिएन। 2061 साल भदौमा हापुरीमा भएको दोस्रो वार्ता भङ्ग भएपछि सरकार माओवादीप्रति अत्यन्त आक्रामक भएको थियो। उता माओवादीकै पनि भगौडा सूचीमा थिएँ म। तर किन हो, सुजातालाई मैले नाइ भन्न सकिनँ। त्यही रात प्लेटिनम डिस्कोबाट फर्किँदै गर्दा सुजाता र मलाई सेनाले लाजिमपाटबाट नियन्त्रणमा लिएको थियो। श्रुति सम्वेकमा तपाईँले अहिले सुन्नुभएको वाचन शारदा शर्माको उपन्यास तापको वाचन हो। यो सँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता तापको सातौं श्रृङ्खला लिएर हामी फेरि आउनेछौं। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।